बिस्मिल्लाह रहमान रहीम, अस्सलाम वालेकुम। ये इस किताब का पार्ट नंबर 9 है। आज हम किताब फिक्रे इकबाल के नए उफक रिकॉर्ड कर रहे हैं। इस किताब के मुसन्निफ प्रोफेसर डॉक्टर गुलाम शब्बीर राना हैं। ये किताब आपकी खिदमत में अस्तुफा ऑडियो लाइब्रेरी की जानिब से पेश की जा रही है। आइए सुनते हैं पार्ट नंबर 9। एक अजीम मुफक्किर और फलसफी की हैसियत से अल्लामा इकबाल ने जिन अवारिस को पेश नज़र रख कर मुआशरे की इस्लाह और कौमी किरदार की बात की है, वो आज भी हमारे लिए लम्हाए फिक्रिया है। दूसरी तरफ हमारे दुश्मन हमारी कमजोरियों से फायदा उठाकर हमेशा घात में लगे रहते हैं कि हमारी मिली यकजहती को परागंदगी और इंतशार की भेंट चढ़ाकर हमें तबाही के दहाने तक पहुंचा दें। मुसलमान एक खुदा और एक रसूल सल्लल्लाहु अलैहि वसल्लम के मानने वाले हैं। इनके मफादात मुश्तरक हैं, फिर क्या वजह है कि वो बाहम बरसरे पैकार हैं। ख्वाजा गुलाम फरीद भी इस्लामी उखुवत और इत्तेहाद के ज़बरदस्त मुबल्लिग थे। हुजूर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का उसवा हसना इनके पेश नज़र था, जो अमन व उखुवत के अजीम दाई थे। कुरान पाक में भी मुसलमानों को इत्तेहाद और भाईचारे की फ़ज़ा कायम करने के लिए कहा गया है। ये अमर बेहद परेशान कुन है कि गैर मुस्लिमों की साजिशों के बायस मुसलमान फरोई इख्तलाफात में खो गए, जिसका नतीजा ये निकला कि फ़िरका वाराना तासुब का जहर हमारे रगों पे में सरायत करने लगा। मजहबी मुनाफरत और फ़िरका वाराना कशीदगी के इस जहर का तरियाक तलाश करने के बजाय उलमाए कराम बाहमी इख्तलाफात का शिकार हो गए। चंद इस्तिस्नाई मिसालों को छोड़कर मिल्लत इस्लामिया की यकजहती के लिए कोई काबिल जिक्र कोशिश नहीं हुई। ख्वाजा गुलाम फरीद ने अल्लामा इकबाल की तरह बुलंद पाया उलमाए कराम की अजीम शान तबलीगी मसाई को हमेशा कदर की निगाह से देखा। दोनों बुजुर्ग इस्लाम के शैदाई थे, लेकिन मजहब के उसूलों की गलत तावीनों को उन्होंने तनकीद का निशाना बनाया। मजहब के गैर मोहतात मुताले से जो गलत फहमी पैदा होती है, उसकी वजह से बेअमल मुल्ला का रवैया दोनों अजीम शोरा के नज़दीक काबिले गिरफ्त है। मुल्ला पछड़े मानी कर दे, आयत दर्स हदीस खबर दे, सिर्फ सदा थे मगरूर। मुल्ला नहीं कहीं कार दे, शेवे ना जानन यार दे, समझन ना भेत इसरार दा, वंश कंड दे भरने थे वनी। जाहिद को जा खबर सुनाओ, इश्क साडा दीन। ख्वाजा गुलाम फरीद और अल्लामा इकबाल की शायरी में एक और अहम कदर मुश्तरक मुर्शिद का तसव्वुर है। अल्लामा इकबाल अपनी रूहानी पेशवा पीर रूमी को समझते हैं। ख्वाजा गुलाम फरीद के मुर्शिद फखर जहाँ हैं। दोनों शोरा ने अपने कलाम में मुर्शिद का जिक्र बेहद अकीदत और एहतराम से किया है। उनका दावा है कि मर्द मोमिन की निगाह तकदीरें बदलने पर कादिर है और मुर्शिद की निगाह करम से मिट्टी सोने में तब्दील हो सकती है। मुर्शिद को तामीर सीरत व किरदार में बहुत अहमियत हासिल है। मुर्शिद की रूहानी रहनुमाई से ज़िंदगी के असरार और रुमूज समझने में मदद मिलती है। मुर्शिद की मोहब्बत से कैफ परवर रूहानी इंबसात नसीब होता है। मुआशरती हालात और समाजी मसाइल का इदराक आला शायरी का नुमाया वस्फ है। ज़िंदगी के तकलीफ दे मसाइल पर इकबाल और ख्वाजा गुलाम फरीद की गहरी नज़र है। गुर्बत, अफलास, मजबूरी, महरूमी और दुनिया की बेसबाती ऐसे मौजूदात हैं जिन पर हर दौर में बहुत कुछ कहा गया। सदियों से हमारा माशरा जिन रवायात का अलमबरदार रहा है, रफ्ता रफ्ता वो कदरे और दरख्शंदा रवायात अनका होने लगीं और नतीजा ये निकला कि मफादात की एक ऐसी दौड़ का आगाज हुआ जिसमें ज़िंदगी की तलखियों का एहसास और बढ़ गया। ख्वाजा गुलाम फरीद और अल्लामा इकबाल की शायरी में ज़िंदगी के गूनागू मसाइल के बारे में वाज़ अंदाज़ फ़िक्र मौजूद है। इंसानी ज़िंदगी की मुसलसल जद्दोजहद से इंसानी ज़िंदगी मुसलसल जद्दोजहद से इबारत है। इसमें जिन सब्र आजमा हालात का सामना करना पड़ता है, दोनों के यहाँ इसका बरमला इजहार मौजूद है। ज़िंदगी के तल्ख हक़ायक़ इनका ख़ास मौजू है। अगर इंसान मौत को याद रखे तो वो इस हयात मुख्तार में जुल्म और तकबर को कभी शियार न बनाए। अल्लामा इकबाल ने ज़िंदगी के मसाइल और हयात ममात के मौजूआत पर नहायत आलिमाना अंदाज में इजहार ख्याल किया है। इस सिलसिले में उनके ख्यालात इस्लामी तालीमात से कामिल हम आहंगी के मजहर हैं। वो ज़िंदगी में जद्दोजहद को कामयाबी का जीना तसव्वुर करते हैं। वो ज़िंदगी में जज्बा इश्क के ज़रिए तस्खीर कायनात की बात करते हैं। ताकि तबई मौत के बाद भी इंसान अपने कारनामों की वजह से जिंदा जावेद हैसियत का हामिल बन जाए। उनके नज़दीक हयात बजाय खुद मकसद हयात है, जिंदगी आजमाइशों का नाम है। इस आर्जी क़यामगाह में इंसान को हिम्मत मर्दाना से काम लेकर कायनात के सरबस्ता राजों से आगाही हासिल करनी चाहिए। जिंदगानी की हकीकत कोह कन के दिल से पूछ, जुए शीर व तैशा व संग गिरा है जिंदगी, जचते नहीं बख्शे हुए फिरदौस नज़र में, जन्नत तेरी पिन्हा है तेरे खून जिगर में। अल्लामा इकबाल हयात व मौत को लायक इल्तफात नहीं समझते, बल्कि तामीर खुदी को मकसद हयात करार देते हैं। सिर्फ उसी सूरत में इंसान हयात जावेदा हासिल कर सकता है। ये जिंदगी कारगह अमल है, इसे फूलों की सेज नहीं समझना चाहिए। यहाँ मेहनत से ही इंसान इज्जत और एहतराम का हकदार ठहरता है। मसाइब का फंदा पेशानी से मुकाबला करना अजमत किरदार का सबूत है। ख्वाजा गुलाम फरीद के कलाम में भी जिंदगी के मसाइल का भरपूर जायजा मौजूद है। हसन खेलन कुछ याद न आवे, रोंदे खपदे उम्र निभावे, जिंद जोख जोख लिख रंज उठावे, डोखड़े तारो तार असाहा। इकबाल और ख्वाजा गुलाम फरीद की शायरी दिल की गहराइयों से रूह इंसानी को मुतासिर करती है। उन्होंने अमल पर जोर दिया और अपनी शायरी के जरिए ये पैगाम दिया कि इंसान खुद अपनी तकदीर का मेमार है। अगर वो अपने आप को पहचान ले और अपनी ख्वाबीदा सलाहियतों को बरूए कार लाए तो गौर फिक्र और तदबीर से हालात का रुख बदल सकता है। जिंदगी के मसाइल के बारे में उनका कलाम अमल पहम का पैगाम है। अगर इंसान अपनी पहचान के काबिल हो गया तो गोया उसने अपने खालिक हकीकी को पहचान लिया। तलाश ज़ात और हुसूल ज़ात का मरहला इकबाल और ख्वाजा गुलाम फरीद दोनों की शायरी में मौजूद है। ख्वाजा गुलाम फरीद फरमाते हैं, फाश फरीद ए वाज सुना तू, आलिम जाहिल शाह गदा को, जे कोई चाहे फुकर फना को, अपने आप को गोले, जो कोई चाहे इल्म हकायक, राज लदनी कशफ तकायक, थीवे अपने आप दशायक, तट नजदीकी दूरीनों। अल्लामा इकबाल इसी मौजू पर इरशाद फरमाते हैं, मुझको भी तमन्ना है कि इकबाल को देखूं, कि उसकी जुदाई में बहुत अश्क पेशानी। इकबाल भी इकबाल से आगाह नहीं है, कुछ इसमें तमस्कुर नहीं वल्लाह नहीं है। ढूंढता फिरता हूँ ए इकबाल अपने आप को, आप ही गोया मुसाफिर आप ही मंजिल हूँ मैं। इसी इकबाल की मैं जस्तजू करता रहा बरसों, बड़ी मुद्दत के बाद आखिर वो शाही जेर दाम आया। जब इंसान तलाशदात के मरहले को कामयाबी से तय कर लेता है तो इरफान ज़ात की दौलत से मालामाल हो जाता है। ये मार्फत उसके मिजाज में इस्तगना और कलंदराना जाहो जलाल पैदा करती है। खुदी का तसव्वुर उसी इरफान ज़ात का रहीन मिन्नत है। इकबाल की शायरी में खुदी को शऊर के रोशन नुक्ते से ताबीर किया गया है, इससे इंसानी तखय्युलात और जज्बात मुस्तैद होते हैं। इससे फितरत इंसानी की मुंतशिर और गैर महदूद क़ुव्वतों की शिराजाबंदी होती है। ख्वाजा गुलाम फरीद फरमाते हैं, आहन कलंदर रोज शब पहुंची खुदी में खुद गर्क, ना तलब मुल्क ते माल दी, ना गर्ज जाहो जलाल दी, मस्ती खुदाई ख्याल दी, पहुने न आदम जने ते तक। अल्लामा इकबाल के नज़दीक तामीर खुदी के बगैर तामीर शख्सियत मुमकिन नहीं। खुदी इंसान में इस्तगना और सैर चश्मी पैदा करती है, जिसकी बदौलत इंसान अपनी दुनिया आप पैदा करने के लिए सरापा अमल बन जाता है। किसे नहीं है तमन्नाए सरवरी, लेकिन खुदी की मौत हो जिसमें वो सरवरी क्या है। ये मौज नफ्स क्या है, तलवार है, खुदी क्या है, तलवार की धार है, खुदी क्या है, राज़े दरूने हयात, खुदी क्या है, बेदारिये कायनात। मन की दौलत हाथ आती है तो फिर जाती नहीं, तन की दौलत छाँव है, आता है धन जाता है धन। अल्लामा इकबाल और ख्वाजा गुलाम फरीद की शायरी तनों और रंगारंगी का हसीन मुरक्का है। دونوں شعرا کے کلام میں متعدد امور میں کامل ہم آہنگی اور فکری مماثلت کے آثار نمایاں ہیں۔ آج ہم جن حالات سے دوچار ہیں ان کے پیش نظر اس امر کی شدید ضرورت ہے کہ ہم ان اصولوں کو اپنائیں جو ہمیں ملی وحدت کی راہ دکھائیں۔ لسانی، نسلی اور علاقائی تعصبات ہمارے ملی تشخص اور قومی یکجہتی کے لیے زہر قاتل کی حیثیت رکھتے ہیں۔ ہمیں آج اپنے بزرگ شعرا، مفکرین اور صوفیہ کی محبت اور امن کی جلائی ہوئی قندیل کو فروزہ رکھنا ہے، تاکہ اسلام کے عالمگیر پیغام کو اکناف عالم میں پہنچایا جا سکے۔ اس مقصد کے لیے بزرگوں کے افکار ہمارے لیے مشعل راہ ثابت ہو سکتے ہیں، جنہوں نے ہر قسم کے تعصبات سے بالاتر رہ کر ملت اسلامیہ کی فکری رہنمائی کا فریضہ انجام دیا۔ گیا فرید دوہاگ داویلا، سہن سہیلا گھر البیلا۔ اقبال کا تصور ایقان۔ برصغیر پاک و ہند میں مسلمانوں کی عظیم الشان حکومتیں 1000 برس تک کسی نہ کسی حکومت کسی نہ کسی صورت میں موجود رہیں، لیکن 1712 کے بعد مسلمانوں کی حکومت کا جو تنزل شروع ہوا وہ مسلسل جاری رہا۔ اس عرصے میں متعدد ایسے واقعات ہوئے جن کی وجہ سے ملی یکجہتی کو زبردست نقصان پہنچا۔ 1757 میں پلاسی کی لڑائی، 1799 میں سلطان فتح علی ٹیپو کی شہادت اور بالآخر 1857 میں مغلوں کی حکومت کے خاتمے سے برصغیر کے مسلمان ایک مستقل نوعیت کے احساس محرومی اور احساس کمتری کا شکار ہو گئے۔ ان پر ترقی کی راہیں بند کر دی گئیں اور انہیں برطانوی استبداد کے غیظ و غضب کا نشانہ بننا پڑا۔ رفتہ رفتہ یہ حالت ہو گئی کہ مسلمان ہر لحاظ سے دوسری اقوام سے پیچھے رہ گئے۔ ڈاکٹر ہنٹر لکھتے ہیں، جب ملک ہمارے قبضے میں آیا تو مسلمان سب قوموں سے بہتر تھے۔ نہ صرف وہ دوسروں سے زیادہ بہادر اور جسمانی حیثیت سے زیادہ توانا اور مضبوط تھے، بلکہ سیاسی اور انتظامی قابلیت کا ملکہ بھی ان سے زیادہ تھا۔ لیکن یہی مسلمان آج سرکاری ملازمتوں اور غیر سرکاری آسامیوں سے یک سر محروم ہیں۔ ان غیر یقینی حالات میں سر سید احمد خان، مولانا الطاف حسین حالی، علامہ شبلی نوبانی اور ڈپٹی نذیر احمد نے برصغیر کے مسلمانوں کی فلاح کا بیڑا اٹھایا اور انہیں عزم استقلال کے ساتھ جد و جہد کا پیغام دیا۔ قومی تعمیر اور ملی نشاط ثانیہ کا یہ لائق صد رشک و تحسین سلسلہ علامہ اقبال تک جاری رہا۔ یہ بات کسی وضاحت کی محتاج نہیں کہ علامہ اقبال کا کلام ملت اسلامیہ کے لیے بانگ درا ثابت ہوا۔ انہوں نے قوم کو مایوسیوں کے گرداب سے نکال کر روشن مستقبل کی راہ دکھائی اور اس شب تاریخ میں ان کا شعلہ نوائے قندیل ثابت ہوا۔ اقبال کے افکار نے زمانے کی حدود و قیود سے بالاتر ہو کر بنی نوع انسان کو اسلام کی آفاقی تعلیمات پر مبنی شعور و آگاہی کا جو لازوال درس دیا، اس کی اہمیت و افادیت ہر دور میں مسلمہ رہے گی۔ انہوں نے بے یقینی کی مسموم فضا کا تریاق تلاش کیا اور یقین محکم کا پیغام دیا جو اسلامی تعلیمات سے ماخوذ ہے۔ یقین مثل خلیل آتش نشینی، یقین اللہ مستی خود گزینی۔ سن اے تہذیب حاضر کے گرفتار، غلامی سے بدتر ہے بے یقینی۔ بال جبریل۔ علامہ اقبال کی شاعری میں یقین کا جو تصور موجود ہے وہ قرآن حکیم سے لیا گیا ہے۔ ایک عظیم اسلامی مفکر ہونے کی حیثیت سے علامہ اقبال نے ملت اسلامیہ کو صحیح پہم پر آمادہ کیا اور واضح کیا کہ انسان خود اپنے اعمال سے اپنی زندگی کو جنت یا جہنم بنا سکتا ہے۔ آج ہم 21ویں صدی میں داخل ہو چکے ہیں۔ سائنس اور ٹیکنالوجی کی حیرت انگیز ترقی کے کرشمے دیکھتے ہیں تو جہاں انسان سورج کی شعاؤں کو گرفتار کر کے تسخیر کائنات کو ممکن بنا چکا ہے، وہاں ہلاکت خیز سامان حرب کی تیاری سے خوف کی فضا پیدا ہو گئی ہے جو ایک بے یقینی کی کیفیت کی حامل ہے۔ ان حالات میں اللہ تعالیٰ کی قدرت کاملہ پر یقین ہمیں ہر قسم کے خوف سے نجات دلاتا ہے۔ زندگی کی شب تاریخ کو جلوہ توحید سے منور کیا جا سکتا ہے۔ شب گریزہ ہوگی آخر جلوہ خورشید سے، یہ چمن معمور ہوگا نغمہ توحید سے۔ بانگ درا۔ ہم نشیں مسلم ہوں میں، توحید کا حامل ہوں میں، اس صداقت پر ازل سے شاہد عادل ہوں میں۔ بانگ درا۔ بیاں میں نقطۂ توحید آ تو سکتا ہے، تیرے دماغ میں بت خانہ ہو تو کیا کہیے۔ ضرب کلیم۔ اس کائنات میں اللہ تعالیٰ کی قدرت کے لا تعداد مظاہر ہمیں دعوت فکر و عمل دیتے ہیں، اور اگر تعصب اور تنگ نظری سے چھٹکارا حاصل کر لیا جائے تو قادر مطلق کی ہستی پر یقین ایک فطری حقیقت ہے۔ علامہ اقبال نے قرآن حکیم کے مضامین کو اپنے اشعار کے قالب میں ڈھالا۔ اس طرح مسلمانوں کے لیے کلام اقبال کو ایک لحاظ سے مذہبی صحیفہ قرار دیا جاتا ہے۔ جو لوگ توحید کے قائل نہیں، قرآن حکیم میں ان کے بارے میں کہا گیا ہے، ترجمہ، اور جنہیں علم سے بہرا نہیں وہ کہتے ہیں کہ اللہ ہم سے کلام کیوں نہیں کرتا، یا ہمارے پاس کوئی نشان عظیم کیوں نہیں آ جاتا۔ اسی طرح وہ لوگ کہہ چکے ہیں جو ان سے پہلے ہو چکے ہیں، انہی کا سا کہنا ان کے قلوب متشابہ ہو گئے، ہم نے اپنے نشان تو کھول دیے ہیں ان لوگوں کے لیے جو یقین رکھتے ہیں۔ سورہ البقرہ 117-118۔ اس دنیا میں دمادم صدائے کن فیاکون آ رہی ہے، زمین و آسمان کی وسعتوں میں ہر لمحہ تغیر پذیر حالات اللہ تعالیٰ کی قدرت کا بیان ثبوت ہیں۔ علامہ اقبال کے افکار میں توحید پر کامل یقین پر بہت زور دیا گیا ہے، اور اس مقصد کے لیے بصیرت کی ضرورت ہے۔ خیرت دیکھے اگر دل کی نگاہ سے، جہاں روشن ہے نور لا الہ سے، ارمغان حجاز در جہاں کیف و کم گردید عقل، پے منزل برد از توحید عقل، رموز بے خودی۔ یہ کائنات ابھی نا تمام ہے شاید، کیا رہی ہے دما دم صدائے کن فیاکون۔ والے جبریل، ماں سوا اللہ کے لیے آگ ہے تکبیر تیری، تو مسلمان ہو تو تقدیر ہے تدبیر تیری۔ باغ درا، علامہ اقبال نے اپنے کلام کے ذریعے شعور، آگہی، خود شناسی اور یقین کی جو لازوال دولت اذہان کو فراہم کی، اس کی بدولت مسلمانوں کا تنزل نہ صرف رک گیا بلکہ ایک نیا ولولہ دلوں کو نصیب ہوا، جس کی معجز نما اثر آفرینی سے مسلمانان برصغیر نے حالات کا دھارا بدل دیا۔ اسی لیے علامہ اقبال کی شاعری ملت اسلامیہ کے لیے پیغام سروش ہے۔ کہہ گئے ہیں شاعری جزویست از پیغمبری، ہاں سنا دے محفل ملت کو پیغام سروش۔ بانگے درا، اقبال کے نزدیک عشق الہی سے تسخیر فطرت ممکن ہے۔ توحید کے اسرار سے آگہی انسان کو جذبہ عشق کی دولت سے مالا مال کرتی ہے، اور اس طرح لا متناہی ممکنات حیات اس کی دسترس میں ہوتے ہیں، اور عروج آدم خاکی سے انجم سہم جاتے ہیں، کیونکہ انسان توحید پر یقین کامل کے بعد محکومی انجم کے طلسم میں سرگردہ نہیں رہتا، بلکہ نور معرفت کے اعجاز سے وہ صاحب آفاق بن جاتا ہے۔ حق نے عالم اس صداقت کے لیے پیدا کیا، اور مجھے اس کی حفاظت کے لیے پیدا کیا۔ دہر میں غارت گر باطل پرستی میں ہوا، حق تو یہ ہے حافظ ناموس ہستی میں ہوا۔ نقل اسلام نمونہ ہے برو مندی کا، پھل ہے یہ سینکڑوں صدیوں کی چمن بندی کا۔ بانگے درا، علامہ اقبال کی شاعری میں عشق الہی کا بھرپور بیان ہے۔ ان کے افکار میں حکمت اور حقیقت کی مہک موجود ہے۔ توحید کی حقیقت کا یقین ہونے کے ساتھ ساتھ اسے جزو حیات بنا کر قلب کی گہرائیوں سے اس کے اظہار کا درس دیا گیا ہے۔ اس نے کائنات اور عشق الہی کے ادراک سے انسان عرفان ذات کے مراحل سے گزرتا ہے۔ زمین و آسمان و کرسی و عرش، خودی کی زد میں ہے ساری خدائی۔ از محبت چون خودی محکم شود، قوتش فرماندہ عالم شود۔ پنجائے او پنجائے حق می شود، ماہ از انگشت او شق می شود۔ اسرار خودی، علامہ اقبال کا عظیم الشان کارنامہ یہ ہے کہ انہوں نے بے عملی، کاہلی اور احساس کمتری کے خاتمے کے لیے عشق الہی کے توسط سے عرفان ذات کا فلسفہ متعارف کروایا، کیونکہ اپنی ذات کی شناخت سے ہی خالق کائنات کی معرفت حاصل ہو سکتی ہے۔ پابندی تقدیر کے پابندی احکام، یہ مسئلہ مشکل نہیں اے مرد خرد مند۔ ایک آن میں 100 بار بدل جاتی ہے تقدیر، ہے اس کا مقلد ابھی ناخوش ابھی خور سند۔ تقدیر کے پابند نباتات و جمادات، مومن فقط احکام الہی کا ہے پابند. ضرب کلیم. اقبال کی شاعری میں یقین کا جو تصور موجود ہے اس کی اساس توحید پر ہے. ان کے نظریے کا محصل یہ ہے کہ انسان عشق حقیقی کی دولت سے مالا مال ہو کر عشق بتا سے ہاتھ اٹھا لے اور خودی کے اسرار سے آگاہ ہو کر اپنی زندگی میں کامیابیوں اور کامرانیوں کو یقینی بنائے. علامہ اقبال اس بات پر زور دیتے ہیں کہ توحید پر کامل ایقان سے انسان اس منزل تک پہنچ جاتا ہے جہاں وہ ناممکن کو ممکن بنانے پر قادر ہو. یہ عشق الہی ہے جو انسان کو غیر معمولی قوت سے ہمکنار کرتا ہے. یہ بات کسی وضاحت کی محتاج نہیں کہ جذبہ عشق ایک بے پناہ قوت کا نام ہے. یہ ایک دوامی اثرات کی حامل قوت ہے جس میں توحید کی لازوال قوت کو کلیدی مقام حاصل ہے. عشق الہی ہمارے اذہان کو مستیز کرتا ہے اور یقین کی قوت عطا کرتا ہے جسے بروئے کار لا کر انسان تسخیر فطرت کو ممکن بنا سکتا ہے. کبھی تنہائی کو ہوئے دمن عشق, کبھی سوز و سرور و انجمن عشق, کبھی سرمایہ محراب و ممبر, کبھی مولا علی خیبر شکن عشق. بال جبریل. قرآن حکیم میں متعدد مقامات پر توحید کی اہمیت کو اجاگر کیا گیا ہے اور انسان کو اس جانب متوجہ کیا گیا ہے کہ اپنے خالق کو پہچانو, اللہ تعالیٰ کی حکمت پر غور کرو تاکہ تم اس کی وحدانیت پر یقین کرو. ارشاد باری تعالیٰ ہے. ترجمہ حامیم. یہ کتاب نازل کی ہوئی ہے اللہ غالب اور حکمت والے کی طرف سے. بے شک آسمانوں اور زمین میں نشانیاں ہیں اہل ایمان کے لیے, اور خود تمہاری اور حیوانات کی آفرینش میں جن کو اس نے پھیلا رکھا ہے نشانیاں ہیں ان لوگوں کے لیے جو یقین رکھتے ہیں. سورہ الجاثیہ. علامہ اقبال قرآن کے عالمگیر اور آفاقی پیغام پر کامل یقین رکھتے ہیں. درحقیقت توحید کی رمز سے آشنا ہونے کے لیے قرآن حکیم کا دل کی گہرائیوں سے مطالعہ شد ضروری ہے. قرآن حکیم میں بنی نوع انسان کی فلاح اور تعمیر سیرت کے جو رہنما اصول بیان کیے گئے ہیں وہ یقیناً ذرے کو آفتاب بنا سکتے ہیں. آ کتاب زندہ قرآن حکیم, حکمت او لا یزال است و قدیم, نسخہ اسرار تکوین حیات, بے صبات از خوتش گیرد صفات, حرف او را ریب نے تبدیل نے, آیا اش شرمندہ تاویل نے, نوع انسان را پیام آخری, حامل او رحمت للعالمی, ارج میگرد از او نا ارجمند, بندہ را از سجدائے سازو سر بلند, گر قومی خواہی مسلمان زیستن, نیست ممکن جز بقرآن زیستن. رموز بے خودی. قرآن حکیم کے واضح احکامات کے باوجود بھی اگر کسی کی کوتاہ عقلی توحید کے ازلی اور ابدی صداقتوں کے تسلیم کرنے میں مانے ہو تو اس کے بارے میں یہی کہا جا سکتا ہے, تیرے ضمیر پہ جب تک نہ ہو نزول کتاب, گرا کشا ہے نہ راضی نہ صاحب کشاف. علامہ اقبال کی شاعری میں توحید پر صدق دل سے یقین کرنے پر زور دیا گیا ہے. اگر ہم دل کی گہرائیوں سے خالق کائنات کی قدرت پر یقین کریں تو آج بھی آگ انداز گلستان پیدا کر سکتی ہے اور تلوار کی دھار کے نیچے توحید کی صداقت کی گواہی دے کر جریدہ عالم پر نام ثبت کیا جا سکتا ہے. یہی ایمان کی نشانی ہے. گرچہ دارد لا الہ اندر نہاد, از بطون او مسلمان نجاد, آنکھ بخشد بے یقین را یقین, آنکھ الرزد از سجود او زمین, آنکھا زیر تیغ گوید لا الہ, آنکھا از خونش بروید لا الہ, لذت سوزو سرور از لا الہ, در شب اندیش نور لا از لا الہ, مومنو از رمز مرگ آگاہ نیست, در دلش لا غالب الا اللہ نیست, پس چبایت کردہ اے اقوام شرق. صفحہ 37-49. اقبال اس بات پر نہایت دردمندی سے زور دیتے ہیں کہ توحید کے اسرار کو سمجھنے کے لیے قرآن حکیم کے مفاہیم سے روشناس ہونا از بس ضروری ہے. انہیں یقین ہے کہ صرف اسی عمل کو اپنا کر انسان عرفان ذات کی منزل تک پہنچ سکتا ہے. اسی موضوع پر اظہار خیال کرتے ہوئے اقبال نہایت پراعتماد لہجے میں کہتے ہیں، مرد میدان زندہ از اللہ است، زیر پائے او جہان چار سوست، برخور از قرآن اگر خواہی سبات، در ضمیرش دیدے ام آب حیات، می دہد ما را پیام لا تخف، می رساند بر مقام لا تخف، قوت سلطان و میر از لا الہ، ہیبت مرد فقیر از لا الہ، تا دو تیغ لا او الا دا شیتم، ما سوا اللہ را نشان نگا نگا زیشتم، دارم اندر سینہ نور لا الہ، در شراب من سرور لا الہ، پس چا بایت کردہ اقوام شرق صفحہ 83۔ یہ بات بلا خوف تردید کہی جا سکتی ہے کہ اگر ہم یقین کامل اور صدق دل سے خالق حقیقی کی عظمت کا اعتراف کر لیں تو ہمیں ہزاروں سجدوں سے نجات مل سکتی ہے، اور اس کے بعد دنیاوی مال و دولت کی کوئی حقیقت نہیں رہ جاتی۔ یقین ایک ایسی دولت ہے جو دنیاوی رشتہ و پیوند کی کم مائگی کا راز فاش کر کے ہمیں راہ راست پر لانے کی صلاحیت سے مالا مال کر دیتا ہے۔ یہ مال و دولت دنیا، یہ رشتہ و پیوند، بدان وہم و گما لا الہ الا اللہ، یہ نغمہ فصل گل و لالا کا نہیں پابند، بہار ہو کہ خزاں لا الہ الا اللہ۔ ضرب کلیم۔ علامہ اقبال کے افکار میں توحید اور رسالت کو بہت اہمیت حاصل ہے۔ اللہ تعالیٰ کی قدرت پر یقین کے ساتھ ساتھ حضور خاتم النبیین حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم سے دلی محبت کو وہ اپنے ایمان کا جز سمجھتے ہیں۔ ملت اسلامیہ کے لیے حضور صلی اللہ علیہ وسلم کی شان میں متعدد آیات موجود ہیں۔ علامہ اقبال نے انہی آیات کو اپنے افکار کی بنیاد بنایا ہے۔ انہیں یقین ہے کہ حضور صلی اللہ علیہ وسلم کی محبت مسلمانوں کو دین و دنیا میں مفتخر کر سکتی ہے۔ قرآن حکیم میں ارشاد باری تعالیٰ ہے، ترجمہ، محمد تمہارے مردوں میں سے کسی کے باپ نہیں ہے، البتہ اللہ کے رسول ہیں اور سب نبیوں کے ختم پر ہیں، اور اللہ ہر چیز کو خوب جانتا ہے۔ سورہ الاحزاب۔ اقبال کے افکار میں عشق رسول صلی اللہ علیہ وسلم کو دین و دنیا کی فلاح کے لیے ناگزیر قرار دیا گیا ہے۔ اس موضوع پر بھی اقبال کے افکار کے منابع قرآن حکیم میں موجود ہیں۔ اقبال کو یقین ہے کہ ملت اسلامیہ کی یکجہتی کے لیے حضرت صلی اللہ علیہ وسلم کی تعلیمات کو حرز جاں بنانا ضروری ہے۔ یہ اللہ تعالیٰ کا بہت بڑا احسان ہے کہ اس نے حضور صلی اللہ علیہ وسلم کو رحمت عالم بنا کر اس دنیا میں بھیجا تاکہ انسانیت اپنے مقاصد میں کامیاب و کامران ہو سکے۔ دین فطرت از نبی آموختم، در رہے حق مشعل افروختم، این گوہر از بحر بے پایاں اوست، ماں کے یک جانیم از احسان اوست، نہ تا نہ آ تا نہ ای وحدت دست مارود، ہستی ماں و ابد ہمدم شود، پس خدا برما شریعت ختم کرد، بر رسول ما رسالت ختم کرد، رونق از ما محفل ایام را، او رسول را ختم ما ایام را، لا نبی بعدی از احسان خدا است، پردہ ناموس دین مصطفیٰ است۔ رموز بے خودی۔ آج ہمارا المیہ یہ ہے کہ ہم نے بحیثیت قوم اپنی شناخت پر توجہ نہیں کی اور بتان رنگ و خوں کے طلسم میں گرفتار ہو کر باہم برسر پیکار ہیں۔ ہماری باہمی آویزش ہماری اقتصادی اور دفاعی کمزوری پر منتج ہوئی۔ آج بھی اگر اسلام کی تعلیمات کو اپنایا جائے تو مسلمان اقوام عالم کے صف میں نمایاں مقام حاصل کر سکتے ہیں۔ یاد رکھنا چاہیے کہ مسلمان کی پہچان ہی یہی ہے کہ وہ سیرت نبوی صلی اللہ علیہ وسلم کی تقلید کرے۔ اقبال اس امر پر زور دیتے ہیں کہ عشق رسول ہمیں دین و دنیا میں کامیابی اور سرخروئی عطا کر سکتا ہے۔ ہمیں اس بات کا یقین ہونا چاہیے کہ حضور صلی اللہ علیہ وسلم باعث تخلیق کائنات ہیں، اور آپ صلی اللہ علیہ وسلم پوری دنیا کی فلاح کے لیے رحمت بن کر آئے۔ آپ صلی اللہ علیہ وسلم کی تعلیمات ازلی اور ابدی صداقتوں کی امین ہیں، جن پر عمل پیرا ہو کر بنی نوع انسان اپنی دنیا اور آخرت کو سنوار کر دنیا کو امن اور آشتی کی فضا فراہم کر سکتی ہے۔ जिसका नतीजा ये निकलेगा कि दुनिया में हक का बोलबाला होगा और जुल्म और इस्तेहसाल अपनी अपनी मौत आप मर जाएगा। कुव्वते इश्क से हर पस्त को बाला कर दे, दहर में इसमें मोहम्मत से उजाला कर दे। होना ये फूल तो बुलबुल का तरम तरन्नुम भी ना हो, चमने दहर में कलियों का तबस्सुम भी ना हो। ये ना साकी हो तो फिर मैं भी ना हो, खुम भी ना हो, बस में तौहीद भी दुनिया में ना हो, तुम भी ना हो। खैमाए अफलाक का ईसादा इसी नाम से है, नब्ज़े हस्ती तपिशे आमादा इसी नाम से है। दश्त में दामने कोहसार में मैदान में है, बहर में मौज की आगोश में तूफान में है। चीन के शहर मराकश के बयाबान में है और पोशीदा मुसलमान के ईमान में है। चश्मे अक्वाम ये नज़ारा अबद तक देखे, रिफते शान रफाना लका जिक्रक देखे। बांगे दरा। अल्लामा इकबाल ने सूरह अल अनशराह आयत नंबर 4 की जानिब मुतवज्जे किया है, यकीनन हर मुश्किल के साथ आसानी है, यकीनन यकीन वो कुव्वत है जो इंतहाई कठिन मराहिल में भी नहायत आसानी से कामयाब कर सकता है। हुजूर सल्लल्लाहु अलैहि वसल्लम की हयात मुबारका को पेश नज़र रखें तो हम इस नतीजे पर पहुँचते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम ने इंतहाई सब्र आजमा हालात में भी कामयाबी का यकीन रखा और कभी मायूसी और नाउम्मीदी का जिक्र नहीं किया। यही वजह है कि कामयाबियों और कामरानियों ने आप सल्लल्लाहु अलैहि वसल्लम के कदम चूमे, हत्ता के इबादत और कामिल यकसुई से आप सल्लल्लाहु अलैहि वसल्लम ने मेराज की सआदत हासिल की। पार्ट नंबर 9 यहाँ मुकम्मल होता है।